و اولیائه بقصص الانبیاء والمرسلین واكمل ایمان المسلمین والمؤمنین بولاية علی امیر المؤمنین علیہ السلام والصلاة والسلام والتحية والكرام على أفضل الموجودات العبد المؤيد والرسول المسدد المصطفى الأمجد المحمود الأحمد أعني أبا القاسم محمد وعلى روحه ونفسه وصهره ووسيه سيد الأتقياء والأصفياء مولى الموالي إمام المتقين علي بن أبي طالب وعلى أوصيائه لا سيما بقية الله في الأرذين روحي وأرواح العالمين لتراب مقدمه الفدا واللعنة الدائمة على أعدائه مجمعين من الآن إلى قيام يوم الدين أما بعد فقد قال علي بن أبي طالب عليه الصلاة والسلام الرزق رزقان رزق يريدك ورزق تريده صلوات آج شب جمعہ بھی ہے اور شب نہم محرم بھی ہے. نہج البلاغہ کے عنوان سے یہ ہماری نویں مجلس ہے جس کو آپ کی خدمت میں پیش کیا جا رہا ہے. نہج البلاغہ امیر المؤمنین علی بن ابی طالب علیہ السلام کا ایک آفاقی کلام ہے کہ جسے کوئی بھی کسی بھی زمانے میں پڑھے گا تو اسے اس سے استفادہ ضرور ہوگا. جو بھی سیکھنا چاہے گا اس سے ضرور کچھ نہ کچھ سیکھے گا. مولا نے جنہیں کہا جاتا ہے انگریزی میں یونیورسل کانسیپٹس دیے ہیں, آفاقی نظریات ہیں, محدود نہیں ہیں. اسی لیے امام اسے کہا جاتا ہے جو کبھی لاجواب نہیں ہوتا. لاجواب یعنی کوئی پوچھے اور امام جواب نہ دے پائیں. جو لاجواب ہو جائے وہ حجت خدا نہیں ہوتا. جسے جواب نہ آتا ہو وہ حجت خدا نہیں. امام سے جو آدمی جب بھی جو سوال کرتا ہے امام اسے فوراً جواب دیتے ہیں, یہ نمائندہ الہی ہونے کی سب سے بڑی دلیل ہے. تو امام نے مختلف نظریات دیے ہیں. میں دعا سے متعلق آخر میں مطالب پیش کروں گا کچھ, کیونکہ شب جمعہ ہے اور محرم ہے. بہرحال دعا سے متعلق کچھ مطالب ضرور پیش کروں گا مولا کے فرامین, اور مولا کی دعائیں بہت زیادہ ہیں. کچھ سوالوں کے جوابات دینا چاہتا ہوں, خصوصاً بہت سے نوجوانوں نے, بہت سے اور لوگوں نے سوالات کیے ہیں. ایک تو قدرت سے متعلق بعض اوقات کچھ سوالات لوگ بھیجتے ہیں اور کتابوں سے لیتے ہیں, تو وہ یاد رکھیے گا کچھ سوالات علمی سوال نہیں ہوتے, سفسطہ کہلاتا ہے. فلسفہ اور ہے, سفسطہ الگ ہے. جیسے بہت سے لوگ جو ملحد ہیں, زندیق ہیں, ایتھیسٹ ہیں, جو اللہ کے منکر ہیں, وہ قدرت الہی کو زیر سوال لانا چاہتے ہیں. وہ چاہتے ہیں کہ اللہ کا انکار کرانے کے لیے قدرت الہی کا انکار کروایا جائے. تو وہ عموماً کوشش یہ کرتے ہیں, وہ کہتے ہیں کہ کیا اللہ اتنا بڑا پتھر بنا سکتا ہے جسے اللہ نہ اٹھا سکے؟ اگر کہیں ہاں تو پتہ چلے گا اللہ معاذ اللہ قدیر نہیں ہے, اور اگر کہیں نہیں تب بھی اللہ قدیر نہیں. کیوں؟ اگر اللہ اتنا بڑا پتھر بنا دے جسے وہ نہیں اٹھا سکتا تو ایک کام ایسا ہو گیا جسے وہ نہیں کر سکتا, اور اگر نہیں ایسا پتھر بنا سکتا تب بھی کوئی ایسا کام ہے جو وہ نہیں کر سکتا, تو قدرت الہی معاذ اللہ ختم ہو جاتی ہے. یہ سوال इल्मी और फलसफी सवाल नहीं है, इसे कहते हैं सुफिस्ता। तवज्जो है मजमे की? मैं बहुत माजरा चाहूंगा, गला मेरा साथ नहीं दे रहा, लेकिन आप लोग तवज्जो मेरे साथ रखिएगा। तो आया कुदरत इलाही जेर सवाल आ जाती है कि अल्लाह माजल्लाह ऐसा पत्थर नहीं बना सकता जो उठा ना सके, या बना सकता है वो पत्थर नहीं उठा सकता। नहीं, ये कुदरत इलाही से मुतालिक सवाल नहीं है, ये पत्थर की सलाहियत से मुतालिक सवाल है। किसी पत्थर में इतनी सलाहियत ही नहीं है कि वो ऐसा बन सके अल्लाह उसे ना उठा सके। मिसाल के तौर पर, क्या अल्लाह किसी गुनहगार को नबी बना सकता है? बहुत से लोग कहते हैं भाई अल्लाह उसमें सलाहियत दे दे, कुदरत इलाही में तो है ना, अल्लाह सलाहियत दे दे। अल्लाह की कुदरत से मुताल्लिक ये सवाल नहीं है, एक गुनहगार में सलाहियत नहीं है कि वो नबी बन जाए। अब ये इल्मी मौजू है, इसको जितना ज्यादा मैं यहां खोलता चला जाऊंगा पेचीदा होता चला जाएगा, मुश्किल बनता चला जाएगा, ये इल्मी मौजूआत है। तो बहरहाल किसी नौजवान ने सवाल किया था, मैंने सिर्फ इशारतन जवाब दिया। तो कुदरत इलाही से मुताल्लिक सवाल नहीं है, बल्कि ये इल्मी बहस ही नहीं। तो अज़ीज़ाने ग्रामी, ऐसे बहुत से और सवालात जहन में आते हैं, और नहजुल बलागा एक जामे और कामिल किताब है। एक और कि आया ये जो आपने कहा, मैंने कहा था कि अल्लाह की रहमत बहुत वसी है, मौला ने कहा है ना, दुआ कुमेल में भी है, अल्लाहुम्मा इन्नी अस्अलुका बिरहमत का लती वसियात कुल्ला शय, परवरदिगार मैं तुझसे सवाल करता हूं तेरी रहमत के सदके में कि जो हर चीज से वसीतर है, तेरी रहमत हर चीज से वसीतर है। अगर रहमत वसी बहुत बड़ी है तो फिर नबी या इमाम का कातिल, उसकी तौबा कबूल क्यों नहीं हो सकती? यह रहमत इलाही का सवाल नहीं है, यह तौफीक इलाही का सवाल है। आया नबी और इमाम के कातिल को ऐसी तौफीक नसीब होगी कि वह तौबा कर ले? उसे तौफीक ही नहीं होगी कि वह अल्लाह की बारगाह में तौबा करें। शकील कल्ब हो जाते हैं, कुछ ऐसे गुनाह होते हैं उसके बाद बरकश मुश्किल हो जाती है। तवज्जो है मजमे की मेरे साथ? इसीलिए कहते हैं कि गुनाह, मौला फरमाते हैं गुनाहों में ज्यादा ना पड़ो, क्योंकि इंसान फिर एक ऐसा वक्त आता है कि फिर उसके बाद पलटना बरकश करना मुश्किल हो जाता है। एक और मौला का फरमान है, मौला फरमाते हैं ऐ मोमिनो, ऐ लोगो, अगर गुनाह और अकीदे में से एक चीज को छोड़ना हो तो अकीदे को ना छोड़ना, गुनाह के बाद तौबा की नौबत बाकी रह जाती है, अकीदा छोड़ने के बाद पलटना बहुत मुश्किल हो जाता। मौला फरमाते हैं बेशक, यानी ये नहीं कहते गुनाह करो, नहीं, कहते हैं अगर इख्तियार हो तो बेशक गुनाह कर लेना, लेकिन अकीदा और ईमान ना छोड़ना, क्योंकि ईमान में फिर भी नौबत बाकी है कि खुदा की तरफ पलट आओ, नबी की तरफ पलट आओ, इमाम की तरफ वापस आ जाओ। लेकिन अगर इनको छोड़ दोगे तो फिर वापस नहीं आ सकते, तो इसलिए गुनाह भी ना करना, लेकिन अगर गुनाह करो तो अकीदा ना छोड़ना, कभी पलट के वापस आओगे। मैंने जिस हदीस के इंतखाब किया, मौला का फरमान है कि अर्रिज़्क़ो रिज़्क़ान, दो तरह के रिस्क होते हैं, रिज़्क़ोन युरीदो का वरेज कौन चुरी दोहू। मौला फरमाते हैं रिस्क दो तरह का होता है, एक वो जो तुम्हें चाह रहा होता है, दूसरा वो जिसे तुम चाह रहे होते हो। चले मैं बदल के इसको पेश करता हूं, मौला फरमाते हैं रिस्क दो तरह के होते हैं, एक जो तुम्हारे पीछे आ रहा होता है, एक जिसके पीछे तुम जा रहे होते हो। मौला फरमाते हैं बेहतर रिस्क वो है जो तुम्हारे पीछे आ रहा है। रिस्क के पीछे मत जाओ ज्यादा, रिस्क तुम्हारे पीछे आ रहा, ज्यादा भागोगे, जितना उसके पीछे भागोगे उतना तुमसे दूर जाएगा। का रिज को आ लेने दो। मैं सादा और आसान करके नौजवानों की तवज्जो के लिए खास तौर से जुमले को पेश कर रहा हूं। एक आदमी ने किसी बयाबान के अंदर दुकान लगाई हुई थी जहां और दुकानें नहीं थी, तो दूसरे ने उससे कहा कि महसूस होता तुम बहुत नादान हो। कहा क्यों? कहा यहां तुम्हारे कोई दुकान से खरीदारी के लिए क्यों कोई आएगा, बिल्कुल बयाबान में दुकान है। का वो जो अल्लाह का मौत का फरिश्ता है वो मुझे जंगल में भी तलाश कर लेगा, और वो जो रिस्क का फरिश्ता है वो यहां तलाश नहीं कर सकता। तो कहा वो उसका फरिश्ता है, जब वो मुझे मौत का फरिश्ता जंगल में तलाश कर लेगा तो रिस्क का फरिश्ता क्यों तलाश नहीं कर सकता। कहा रिस्क को आने दो, ये नहीं कह रहा हूं कोशिश ना करो, ये कह रहा हूं, ये अर्ज कर रहा हूं आपकी खिदमत में कि इतना मत रिस्क के पीछे जाए कि बाकी सब चीजों से रह जाए। मौला फरमाते हैं याद रखो दौलत, और ये जिसको बाजगत हम सिर्फ रिस्क कहते हैं लेकिन बाजगत सिर्फ दौलत होती है, रिस्क तो बहुत वसी मफहूम है। कब आजकल दौलत के पीछे इतने चले जाते हो कि हर चीज से गाफिल हो जाते हो। इतना याद रखो अल्लाह ने जितना रिस्क लिखा है वो मिलके रहेगा। कोशिश करना जरूरी है लेकिन कभी भी पशमान मत होना। का मौला रिस्क कैसे बढ़ता है, कई चीजों मौला ने बताई है, अगर जल्दी पेश करूं चंद चीजें। मौला ने कहा चंद चीजें रिस्क में बहुत इजाफा करती हैं। का पहली चीज अव्वल वक्त नमाज पढ़ना, अव्वल वक्त नमाज पढ़ना रिस्क में इजाफा करता है। का दूसरे कसरत से इस्तिगफार करना रिस्क को बढ़ाता है। का मोहम्मद और आले मोहम्मद पे सलवात पढ़ना रिस्क को बढ़ाता है। फिर फरमाया कहा कि और कौन सी चीज मौला रिस्क को बढ़ाती है। मौला फरमाते हैं बैन तुलुआन जागते रहना फजर से लेके तुलुए आफ्ताब तक, का उस दौरान बेहतरीन रिस्क नसीब होता। फिर मौला फरमाते हैं कहा कि नजिस मकामात पे अपना लुआब दहन मत डालना, का वहां से रिस्क कम हो जाता है। का बहुत से ऐसे काम है तो जो रिस्क बढ़ाते हैं, का सदका देना रिस्क को बढ़ाता है। का मौला और कौन सी चीज, का मां बाप से मोहब्बत से पेश आना, खुशी से मोहब्बत से पेश आना रिस्क को बढ़ाता है। का मौला और कौन सी चीज, का एक ऐसी चीज है खुश अखलाकी, लोगों से मुस्कुरा के पेश आना रिस्क बढ़ाता है। का क्योंकि सबसे बड़ी ज़कात खुश अखलाकी है, अच्छी तरह पेश आना ये बहुत बड़ी ज़कात है। का अच्छी तरह पेश आओ, मुस्कुरा के पेश आओ, का इससे रिस्क बढ़ता है। ऐसा होता भी है वैसे कि जो दुकानदार अबूसन कमतरीरा बना बैठा रहे, मकरू शक्ल बना के बैठे रहे, दिल ना करता उसे शॉपिंग करने का, और जो अच्छी तरह से बात करे मुस्कुरा के बात करे इंसान का दिल करता है। मौला फरमाते हैं मुस्कुराहट इंसान के दोस्त बनाती है, मुस्कुरा के बात करना। हमेशा लोगों से खंदा पेशानी से पेश आओ, अच्छी तरह से बात करो रिस्क बढ़ता है। लोग सिर्फ बात करके खुश हो इससे रिस्क बढ़ेगा। क्यों मौला, बंदों के खुश होने से क्या होता है, क्या ये मखलूक खुदा है, जब उसके बंदों को खुश करोगे वो भी खुश होगा, जब वो खुश होता है तो वो रिस्क बढ़ा देता है। का मौला और कौन सी चीज रिस्क बढ़ाती है, मौला फरमाते हैं ज्यादा शुक्र बजा लाना, ला इन शकर तुम ला अजीदन्नकुम वला इन कफर तुम इन्ना अजाबी ला शदीद। का अगर मेरा शुक्र बजा लाओगे मैं और रिस्क में इजाफा कर दूंगा। शुक्र कैसे बजा लाएं, जो अल्लाह ने नेमतें दी हैं उनका सही इस्तेमाल करना, अच्छी सलाहियत है उसका अच्छा सही इस्तेमाल करना, अच्छी सलाहियत है, ताकत है किसी के पास बहुत ज्यादा ताकत है तो क्या करे, गुंडागर्दी करता फिरे, नहीं। मौला फरमाते हैं ताकत का सबसे बड़ा सदका और खैरात रोजा है। अगर ताकतवर हो तो रोजे ज्यादा रखो, ताकत का मुजाहरा करो कि परवरदिगारा तूने ताकत दी थी, मैं रोजा रख के बता रहा हूं कि ये ताकत मैं तेरी इबादत में सर्व कर रहा हूं। मौला फरमाते हैं कि अल्लाह को दो चीजें इंसान, यानी इंसान अपने रब से बहुत ज्यादा करीब होता है दो हालतों में, दो हालतों में इंसान अपने रब का बहुत करीब होता है। का मौला कौन कौन सी दो हालतें, का एक जब वो सजदे में होता है, इससे ज्यादा झुक नहीं सकता, और दूसरा जब वो भूखा होता है, का अपने रब से बड़ा करीब होता। अगर कहें तो यहां पर नौजवानों की गरज से एक वाक्य भी सुनाऊंगा पैगंबर की जिंदगी से। अज़ाने गिरामी तीन अफराद थे मदीने से बाहर से मदीने आए, कहा चलो चलते हैं रसूल खुदा की ज़ियारत करेंगे। अब आज जिस तरह से आप लोग इश्तियाक से जाते हैं ना, मक्के जाते हैं मदीने जाते हैं जन्नतुल बकी की ज़ियारत करेंगे, रोज़ा रसूल की, नजफ जाएंगे, करबला जाएंगे, मशहद जाएंगे, काजमैन समर्रा बलद शाम की ज़ियारत, तो उस जमाने में पैगंबर इस्लाम बेनफ्स नफीस सामने ज़ियारत हो सकती थी। पैगंबर ने एक जुमला कहा है मन ज़ारनी बादा ममाती कमन ज़ारनी फी हयाती, जो मरने के बाद मेरी जियारत के लिए आए बिल्कुल ऐसा जैसे जिंदगी में मेरी जियारत की है। मुझे मुर्दा ना समझना, मैं तुम्हें देखता भी हूं, तुम्हें सुनता भी हूं, जवाब भी देता हूं। तुम अपने गुनाहों की वजह से मेरा जवाब नहीं सुन पाते, मैं जवाब देता हूं। तो अब ये तीन अफराद आकर चलो रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम की ज़ियारत के लिए चलते हैं। जब मदीने पहुंचे ना तो उनमें से एक ने कहा कि अगर हम तीनों रसूल खुदा के घर चले जाएं तो जहमत होगी, तो एक रसूल खुदा के घर चला जाए, दूसरा अली मुर्तजा के घर चला जाए, और तीसरा का तीसरा कहां जाए, कब वो अल्लाह के घर चला जाए, अल्लाह का घर यानी मस्जिद। तो एक रसूल खुदा के घर आ गया, दूसरा मौला मुश्किल कुशा के घर चला गया, तीसरा मस्जिद नबवी में चला गया। अब तीनों अगले दिन तीनों मिले, कभी क्या हुआ, कब मैं रसूल खुदा का मेहमान था, उन्होंने एक चटाई मेरे लिए बिछाई, रात को सोने से पहले कुछ खजूर दिए खाने के लिए, कुछ रोटी दी और थोड़ा सा दूध दिया, और फिर मैं उसके बाद आराम से सो गया। सुबह उठा फजर के लिए मुझे पैगंबर ने उठाया, दूसरे से पूछा तुम्हारे साथ क्या हुआ, अली मुश्किल कुशा ने क्या किया, कब बिल्कुल मुझे बताने की जरूरत ही नहीं है, जो रसूल खुदा ने किया वही अली मुर्तजा ने। बिल्कुल इसी तरह से कहा, वो जो अल्लाह का मेहमान था उससे पूछा, कहा मुझे तो कुछ खाने को नहीं मिला, मैं अल्लाह का मेहमान था, भूखा प्यासा सो गया रात को, और फिर भूखा है पूरी रात से, इतना नींद भी नहीं आई, फिर उठा और तहज्जुद पढ़ी, नमाज पढ़ी, और अब तुम्हारे पास आ गया। तो फौरन रहमत इलाही को जलाल आया, कहा मेरे हबीब मेरे मेहमान से कह दीजिए कि अगर भूख से कोई बेहतर चीज होती तो मैं वही देता। कहा आपके और अली के मेहमान ने खाना खा के फजर पड़ी, मेरे मेहमान ने तहज्जुद की नमाज भी पढ़ी है। तो भूख अल्लाह से दूरी की नहीं, अल्लाह से कुर्ब की अलामत है। देखिए चीजों को पॉजिटिव लेना चाहिए, मुस्बत लेना चाहिए, मनफी नहीं। इस बात को अगर समझा पाऊं, खास तौर से नौजवानों के लिए पेश कर रहा हूं, हम लोग बहुत से होते हैं ना, मुस्बत चीजें देखते हैं, मुस्बत पैगाम लेते हैं, मनफी चीज देखी, मनफी चीज समझ ली, कोई अच्छी तरह से पेश आएगा इससे अच्छी तरह से मिलूंगा, ये बुरी तरह से मिला इससे बुरी तरह पेश आऊंगा, गलत। हकीम लुकमान से पूछा आपने अदब किससे सीखा, कब बेअदब लोगों से, कब बेअदब लोगों ने अदब कैसे सिखा दिया, कब जब भी मैं देखता था ना ये बेअदबी कर रहे हैं तो मैं फौरन अपने आप से कहता था मैं ऐसा काम नहीं करूंगा, मुझे इनसे नफरत आ रही है तो लोगों को मुझसे नफरत होगी, कब मैं खुश अखलाकी से पेश आऊंगा, कब मैंने बेअदब लोगों से अदब सीख लिया। हमेशा हर चीज से मुस्बत लेने की कोशिश करें, पॉजिटिव से भी पॉजिटिव, नेगेटिव से भी पॉजिटिव। आए जरा मैं इमाम की जिंदगी में मिसाल पेश करना चाहता हूं। अरे ग्रामीण, मैं और आप अगर परेशानी में हो तो कितने शिकवे करेंगे, और अगर कोई जिंदान में चला जाए, जेल में चला जाए, और अगर कोई इमाम मासूम हो जिनके लिए कायनात बनी, इमाम मूसा कादिम अलैहि सलाम को जिंदान में डाला, जब जिंदान में डाल दिया ना, सलावात, जब जिंदान में थे ना, तो इमाम जब जिंदान में थे सजदे बहुत तूलानी करते थे, घंटों सजदे में रहते थे। तो एक मर्तबा जो दरोगा जिंदान था उसने कहा मैं सुनना चाहता हूं सजदे में कहते क्या है, तो उसने कहा कि मैंने खुद सुना, ये दुआ कर रहे थे, कह रहे थे परवरदिगारा मैं तेरा कैसे शुक्र अदा करूं, मैंने तुझसे तन्हाई मांगी थी, तूने ऐसी तन्हाई दी है कि ना सिवाय तेरे कोई और है ना सिवाय मेरे कोई और। जिंदान में भी शिकवा नहीं कर रहे कि परवरदिगारा जिंदान में क्यों रखा, कहा परवरदिगारा मैं शुक्र कैसे अदा करूं, मैं तन्हा तेरे साथ हूं। तो मनफी से भी मुस्बत चीज को लेना। मौला फरमाते कभी भी परेशान मत हुआ करो, उससे भी मनफी से भी मुस्बत निकालो। रिज्क ना हो तो कहा कि उसके बेइंतहा जराए हैं बढ़ाने के। एक बहुत बड़े उस्ताद थे, वो कहते थे अगर मैं ज्यादा परेशान हो जाता हूं ना, माली हो या कोई भी घर की परेशानी हो, तो फौरन अपने आप को हुजरे में बंद करता हूं, वुजू करके मुसल्ला बिछाता हूं, दो रकत नमाज पढ़ के फौरन खुदा से कहता हूं परवरदिगारा क्या तुझे कोई मुझसे जरूरी काम है, नहीं बात को नहीं पहुंचा सका। कहा मैं फौरन जब ज्यादा परेशान होता हूं ना औलाद की तरफ से या घर की तरफ से, कोई बच्चा बीमार है, कोई और घर में परेशानी है, या रिस्क नहीं आ रहा, घर के अंदर फाके हो रहे हैं, कहा फौरन वुजू करके दरवाजे बंद करके तन्हाई के अंदर मुसल्ला बिछा के दो रकत नमाज पढ़ के اللہ سے کہتا ہوں پروردگارہ کو ضروری کام ہے، اتنا پریشان کر کے جو تو بلا رہا ہے میں خود آ گیا. جب بعض اوقات بندہ غافل ہو جاتا ہے نا تو اللہ کہتا ہے تجھے پریشان کر کے بلاؤں گا. اتنے توجہ ہے یا نہیں؟ اللہ بعض اوقات پریشان کر کے بلاتا ہے. کیسے پتہ نہیں، میں نوجوانوں کی خاطر یہ جملہ پیش کر رہا ہوں، تمسخر نہ سمجھے گا، مزاح نہ سمجھے گا اسے. جب ایک پولیس والا مار رہا تھا نا ایک نوجوان کو، تو بار بار کہہ رہا تھا ماں میری ماں کو بلا دو، ماں آئی. کہا بیٹا اس کو ایک دو اور تھپڑ مارو. کہا کیوں؟ کہا کم از کم اسے ماں تو یاد آئے. بعض اوقات خدا پریشان کر کے بتاتا ہے کہ دیکھو مجھ سے غافل نہ ہونا، میں پریشان کر کے اپنی طرف توجہ دلا رہا ہوں. پریشانی میں ناراض نہ ہو، کہ پروردگارہ تو نے بلایا تیری بارگاہ میں آ گیا. کہا سب سے بڑا راز کیا ہے پریشانی کو ختم کرنے کا؟ کہا محمد و آل محمد پہ درود بھیجنا. درود سب سے بڑی چیز. عزیزان گرامی، آپ نے دیکھا ایک پینسل ہوتی ہے جو لکھتی ہے، اور ایک اس کو مٹانے کے لیے آپ استعمال کرتے ہیں تاکہ محو ہو جائے وہ جو لکھا گیا. لکھا نیک عمل جاتا ہے، محو برائی کو کیا جاتا ہے. برائی مٹائی جاتی ہے، اچھائی کو لکھا جاتا ہے. مولا فرماتے ہیں کچھ کام کرو گے تو حسنات لکھے جائیں گے، کچھ کام کرو گے تو برائیاں مٹا دی جائیں گی. توجہ ہے؟ کچھ کام کرنے سے نیکیاں لکھی جاتی ہیں. تسبیح پڑھو گے، قرآن کرو گے، نماز پڑھو گے، نیکیاں لکھی جائیں گی. کچھ ایسے کام ہے، استغفار کرو گے اور بہت سے کام، کسی کے ساتھ نیکی کرو گے، ماں باپ کے کام آؤ گے تو کہاں گناہ معاف کیے جائیں گے. کہ صلوات ایک ایسی چیز ہے کہ جب صلوات پڑھتے ہو تو نیکیاں بھی لکھی جاتی ہیں، گناہ بھی معاف ہوتے ہیں. بہترین ذکر صلوات ہے، بہترین ذکر. میں پیش کر رہا ہوں آپ کے سامنے صلوات. اللہم محمد وآل محمد وعجل فرج. اب دونوں چیزوں کے مرکز کا نام، رزق کے بڑھانے کا، دعا کی استجابت کا، دونوں کا راز صلوات ہے. توجہ ہو. اللہم صلی اللہ محمد وآل محمد وعجل فرج. توجہ ہے مجھ میں کہ میرے ساتھ؟ دونوں چیزوں کے لیے راز مرکز صلوات ہے. کیسا؟ عزیزان گرامی، رزق بڑھتا ہے صلوات سے اور دعائیں مستجاب ہوتی ہیں. اسی لیے معصوم فرماتے ہیں صلوات کسی حالت میں رد نہیں ہے. جب بھی دعا کرو تو پہلے بھی صلوات پڑھو، آخر میں بھی. کہا کیوں؟ کیونکہ صلوات کبھی رد نہیں ہوتی، کیونکہ اللہ اور ملائکہ بھی صلوات میں شریک ہوتے ہیں نا. ان اللہ و ملائکہ تو یصلون علی النبی، سب کے ذہنوں میں ہوگا. تو کہا دعا سے پہلے دعا کے بعد صلوات پڑھو. کہا اگر ابتدا اور انتہا قبول ہے تو پھر درمیانی شے کو رد نہیں کیا جائے گا. عزیزان گرامی، بہت بڑا اللہ نے یہ ہمیں احسان کیا کہ ہمارے پاس آل محمد علیہ السلام ہے، ہمارے پاس وہ عقیدہ ہے، وہ ولا ہے. تو مولا فرماتے ہیں اپنے تمام مسائل کے لیے، اپنے تمام پریشانیوں کی دوری کے لیے آل محمد کو یاد کرو. آئیں ذرا میں ایک روایت کو پیش کرتا ہوں اور اس کے بعد پھر بات کو آگے بڑھاؤں گا. مولا کی زندگی سے رزق پہ کچھ واقعات پیش کرنا چاہتا ہوں، لیکن اس سے پہلے کہ وہ واقعات پیش کروں مولا کی زندگی سے، صرف ایک روایت کو پیش کرنا چاہتا ہوں. شب جمعہ کا ہدیہ دینا چاہتا ہوں انشاءاللہ. جناب ختم مرتبہ جب معراج سے آئے نا تو فرمایا کہ میں نے چوتھے آسمان پہ ایک ایسا فرشتہ دیکھا جس کے 1000 ہاتھ تھے اور ہر ہاتھ میں 1000 انگلیاں تھی، یعنی 1,000,000 انگلیاں، کیونکہ 1000 ہاتھ، ہر ہاتھ میں 1000 انگلیاں. تو میں نے اسے پوچھا تم کیا کرتے ہو؟ کہا یا رسول اللہ جب بارش ہوتی ہے نا تو ہر قطرہ گن لیتا ہوں. بہت بڑی بات، ہر قطرہ گن لیتا ہوں. جب طوفان چلتا ہے تو ریت کے جتنے ذرات اڑتے ہیں میں گن لیتا ہوں. جب طوفان چلتا ہے اور پتے گرتے ہیں میں جتنے پتے گرتے ہیں گن لیتا ہوں. پیغمبر نے کہا کوئی ایسا کام جو تو نہ کر سکتا ہو؟ کہا یا رسول اللہ جب آپ کی امت آپ پر اور آپ کی آل پہ درود پڑتی ہے نا اس کا ثواب نہیں گن پاتا. توجہ ہے مجمع میں؟ محمد وعجل فرج. مجمع سن رہا غور سے؟ میری آواز اذیت تو نہیں کر رہی ہے؟ عزیزان گرامی، جناب امیر علیہ السلام سفر کر رہے تھے، اور سفر کرتے ہوئے ظاہری خلافتی مولا آپ کی حکومت بھی تھی، امام وقت بھی تھے، حجت خدا بھی تھے. اب آپ نے دیکھا حکمران کیسے ہوتے ہیں، جب جا رہے ہوتے ہیں کتنے ان کے ساتھ گارڈز ہوتے ہیں، کتنے محافظ ہوتے ہیں، کتنے ان کے ساتھ چلنے والے ہوتے ہیں. تو اب مولا جب جا رہے تھے، مولا کے ساتھ نہ کوئی محافظ تھا نہ کوئی گارڈ تھا، تنہ تنہا جا رہے تھے. اگر کوئی مولا سے پوچھے مولا کوئی محافظ ساتھ کیوں نہیں ہے، تو میں اپنے انداز سے پیش کر رہا ہوں، مولا کہیں گے اگر مجھے بھی محافظوں کی ضرورت ہو تو مشکل کشا کیسا ہوں. تو مولا تنہ تنہا جا رہے تھے سوا، اچانک ایک بغداد کی مسجد سے گزر رہے تھے، تو نماز کا وقت قریب تھا، مولا رکے اور اپنے سواری کو وہاں باندھا. دیکھا ایک آدمی کھڑا، کہا کہ کیا کر رہے ہو؟ کہا فارغ ہوں، کچھ نہیں کر رہا. مولا نے کتنی دیر تک کھڑے رہو گے؟ دیکھیں سکھا رہے ہیں، آداب سکھا رہے ہیں کہ میں اس کو زحمت میں نہیں ڈال رہا. یہ نہیں کہا میں حکمران ہوں، یہ کام کرو میرا. کہا کتنی دیر تک کھڑے ہو؟ کہا ابھی تو فارغ ہوں، کھڑا ہوں یہاں پہ. مولا نے کہا دیکھو یہ میں میرا گھوڑا یہاں پہ بندھا، اس کے قریب کھڑے رہنا جب تک میں آؤں، حفاظت کرنا. کہا ٹھیک ہے. مولا جیسے نماز پڑھنے لگے ایک آدمی نے پہچان لیا. اب سب لوگ دیکھ رہے ہیں کہ کوئی بہت ہی نور کو بہت مقدس، لیکن لباس اتنا سادہ تھا کسی کے ذہن میں نہیں آ رہا کہ یہی امیر المومنین ہے. بہت سادہ لباس، بہت سادہ. تو اس میں ایک آدمی نے پہچانا، کہا آپ لوگوں نے پہچانا نہیں؟ کہا کوئی مقدس انسان ہے کہ چہرہ بتا رہا ہے؟ کہا نہیں، یہ امیر المومنین ہے. اب جیسے ہی سننا تھا امیر المومنین ہے، ہر آدمی مولا پہ گرنے لگا، کوئی ہاتھ چوم رہا ہے، کوئی قدموں کو ہاتھ لگا رہا ہے. مولا نماز پڑھ رہے ہیں، لوگ زیارت کر رہے ہیں، جیسے نماز تمام کی لوگوں نے کہا مولا میرا یہ مسئلہ ہے، میں نے سوال کرنا ہے، میرے لیے دعا کر دے، میرا بچہ بیمار ہے، میرا رزق میں تنگی ہے، سب پوچھنے لگے. مولا کہا رکو، ہر آدمی کے مسئلے کا جواب دوں گا، لیکن وہ ایک آدمی میرے گھوڑے کے پاس کھڑا ہے، پہلے اسے بھیج دوں. اور مولا مسکرانے لگے، جیسے سب چلے مولا کے ساتھ، اب پورا ایک قافلہ، جیسے باہر آئے دیکھا مولا کی سواری میں گھوڑا وہیں ہے، لیکن اس کی زین غائب ہے اور وہ جو آدمی کھڑا تھا وہ بھی غائب ہے. دیکھیں ابھی بات، اتنے بدبخت ہیں، مولا کی چوری کر کے چلا گیا. اس سے بڑی اور کیا لعنت ہوگی کسی پہ؟ چور اب وہ عادت سے باز نہیں آ سکتا تھا، اس نے زین چرائی، بھاگ گیا. مولا نے کہا دیکھو مجھے کوفے تک جانا ہے، تو پہلے میں زین خرید لوں. اب دیکھیں مقدمہ بنتا، مولا بہت بڑا سبق دینے والے ہیں تمام بغداد والوں کو. مولا نے کہا مجھے گھوڑے کی زین خریدنے کا. آدمی نے کہا مولا یہ قریب میں تو دکان ہے، سارے لوگ ساتھ چل رہے ہیں. جیسے ہی پہنچے کہا مجھے ایک گھوڑے کی زین چاہیے. اس نے کہا ابھی ابھی 2 درہم میں خریدی ہے. فوراً زین نکال کے سامنے رکھی، وہی گھوڑے کی زین جو مولا کے گھوڑے کی زین تھی. مولا نے یہ نہیں کہا یہ تو میرے گھوڑے کی زین ہے، میں پیسے نہیں دیتا. مولا نے فوراً مجمع کا رخ کیا، کہا ایوہ الناس، اے لوگو، جب میں اس آدمی کو اپنے گھوڑے کے پاس کھڑا کر کے گیا تھا، تو میں نے اپنے پیسوں سے 2 درہم الگ کر لیے تھے. جب میں نے 2 درہم الگ کیے، اللہ نے اس کی تقدیر میں لکھ دیے. اس کی قسمت میں 2 درہم لکھے گئے. اس نے کیا کیا؟ مجھ سے جائز حلال بابرکت 2 درہم نہیں لیے. مولا کے 2 درہم میں کتنی برکت ہوتی؟ کہ اس نے میرا ہی مال چرا کے وہ 2 درہم حرام سے حاصل کر لیے. مولا نے کہا یہ وہ رزق تھا، اگر انتظار کرتا تو اتنی برکت ہوتی، کہ اب چرانے سے، میرے ہاں چوری کرنے سے ساری برکت زندگی سے اٹھ گئی ہے. اللہ کے نام، یہ بہت چھوٹی چھوٹی چیزیں ہیں، لیکن یہ چھوٹی نہیں، یہ بہت بڑی چیزیں ہیں. اس کے بعد پھر مولا بیٹھے، لوگوں کے ساتھ بات کیا، وہ واقعہ پورا مکمل نہیں کر سکتا، مجھے صرف اشارہ کرنا تھا میرے موضوع سے متعلق. عزیزان گرامی، رزق اپنا مستحق تلاش کر کے پہنچ جاتا. مولا فرماتے توکل کا در نہ چھوڑنا، توکل کا دامن نہ چھوڑنا. علی کا ماننے والا کبھی توکل کو نہیں چھوڑتا. پیمبر کے بعد ایک مرتبہ مولا کا بوائیکاٹ کر دیا گیا، ہر طرف سے فدق چھین، ہر چیز ہو گئی. اور گھر میں جب فاقے ہونے لگے، مولا کی تمام ملکیت ضبط ہو گئی، تو مولا مدینے سے باہر چلے جاتے تھے، اور ایک یہودی کے کام کرنے لگے تاکہ دوبارہ سب کچھ نئے سرے سے بنائیں گے. تو جب آ رہے تھے نا، تو راستے میں جناب مقداد ملے. مولانا نے فوراً کہا مقداد اس دوپہر کی گرمی میں، یہ تو آرام کا وقت ہے، باہر کیوں ہو؟ اب کوئی مولا سے پوچھنے والا نہیں کہ مولا آپ بھی تو باہر ہیں. کہا مقداد باہر کیوں ہو؟ کہا مولا بچوں کا فاقہ برداشت نہیں ہو رہا، سب بھوکے. مولا نے کہا یہ پیسے رکھو جا کے روٹی لے لو، ظاہر پہ چل رہے ہیں، امام وقت ہیں. کتنے لوگوں کے لیے پتھر کو سونا بنا کے دیا ہے نا مولا نے، لیکن اپنے لیے نہیں کر رہا ہے، نہیں فاقہ بر ظاہر پہ چل رہا ہے. تو کہا یہ رکھو. کہا مولا میں جانتا ہوں بنت رسالت بھی بھوکی ہیں، فاقے سے ہیں، آج دوسرا دن ہے، حسنین بھی بھوکے ہیں. کہا کہ مجھے اس بات کی پھر بھی کوئی پرواہ نہیں ہے کہ آج ہم دوبارہ فاقہ کر لیں گے، میرا تیسرا دن ہے، لیکن اس بات کی نہ سیدہ کو یہ بات قبول ہے، نہ حسن حسین کو، نہ مجھے، ہم چاروں کو قبول نہیں ہے کہ مقداد کے بچے بھوکے رہے. یہ اہل بیت کی عظمت ہے. اللہ جمع کرنے پہ خوش نہیں ہوتا ہے، عطا کرنے پہ خوش ہوتا ہے. مجھے نہیں معلوم کتنے لوگ ابھی تک میرے ساتھ چل رہے ہیں. عزیزان گرامی، اللہ خوش ہوتا ہے اس بات پہ کہ راہ خدا میں خرچ کیا جائے. عظمت امیر المؤمنین یہ ہے کہ آپ کثرت سے لوگوں میں خرچ کرتے. 1000 سے زیادہ غلام مولا نے خرید کے آزاد کیے، غلام خریدتے جاتے تھے آزاد کرتے رہتے تھے. میں روایات میں دیکھ رہا تھا کہ بہت بڑے مرجع نے لکھا 1000 سے زیادہ غلام خریدے اور آزاد کیے، اور پھر فوراً کہتے تھے ولا تکن عبد غیرک وقد جعلک اللہ حرا، دوسروں کے غلام مت بنا کرو، اللہ نے تمہیں آزاد خلق کیا ہے. دو طرح کی غلامی ہوتی ہے، ایک جسمانی غلامی ہوتی ہے اور ایک ہوتی ہے فکر کی غلامی. کبھی فکر کو غلام نہ بنائے، صرف اہل بیت علیہ السلام کے در پہ جھکے ہیں. توجہ احمد میں کہ میرے ساتھ وقت گزر گیا تھا جانے کے لیے، میں نے کہا تھا دعا سے متعلق کچھ مطالعے پیش کروں گا، آئیں ذرا دعا سے متعلق. یہ دونوں کا راز پیغمبر اسلام پر اور ان کی آل پہ درود و سلام بھیجنا ہے. آئیں ذرا، کیسی چیز ہے دعا؟ مولا فرماتے ہیں کہ علیکم بالصلاح الانبیاء، انبیاء کا اسلحہ ہمیشہ پاس رکھا کرو. تو کسی نے پوچھا مولا کون سا اسلحہ ہے؟ تلوار ہے، تیر ہے، نیزہ ہے، یہ انبیاء کا اسلحہ کون سا؟ مولا نے کہا الدعاء. انبیاء کے اسلحے کا نام دعا ہے. کہ کوئی چیز اتنی تیز آسمان پہ نہیں پہنچتی جتنی دعا. کہا مولا کس کی دعا سب سے پہلے جاتی ہے؟ کہا مظلوم کی دعا. کہا مظلوم کے درجات ہیں. مولا فرماتے ہیں کہ جس کا کوئی نہ ہو اس پہ ظلم نہ کرنا، کیونکہ جس کا کوئی نہیں ہوتا اس کا خدا ہوتا. جس کی دادرسی کو کوئی نہ پہنچے اس پہ کبھی ظلم نہ کرنا، یہاں ظلم کرو گے وہاں عذاب نازل ہو جائے گا. کتنے کتنے بڑے عذاب میں مبتلا ہوئے اہل بیت پہ ظلم کرنے والے، ختم ہو گئے. اور دیکھیں آج کے دور میں آپ دیکھ لیجئے کہاں صدام، کہاں یہ سارے ملعون جو اہل بیت علیہ السلام کے روزوں کو تالے لگانا چاہتے تھے، قبروں کو مٹانا چاہتے تھے، وہ سب ختم ہو گئے. عزیزان گرامی، ہمیشہ جب بارگاہ الہی میں ہوں تو اس طرح سے دعا کریں کہ مولا نے جو طریقہ بتایا، آئے میں پیش کرنا چاہتا ہوں مولا کی خوشنودی کے لیے باواز بلند سروا. آئے بھائی، توجہ رکھیے گا میرے ساتھ عزیزان گرامی، کہ کتنا مقام ہے، کتنی اہمیت ہے دعا کی. کہا آج اس دعا کے اوپر تحقیق ہونی چاہیے، ریسرچ ہونی چاہیے کہ کتنی تیزی سے یہ دعا عرش اعظم تک چلی جاتی ہے. عرش اعظم ہل جاتا ہے بعض کا کسی مظلوم کی دعا سے. بہت بڑے استاد تھے قم کے، انتقال ہو گیا، آغا بہلول کے نام سے معروف تھے. تو ان سے متعلق مشہور تھا، قدموں میں ان کے پاؤں میں تیل عرض ہے، ہمیشہ حرم میں تہجد پڑھا کرتے تھے. تو افغانستان کہیں جب جنگ چل رہی تھی تو اس زمانے میں چلے گئے. تو خود ہی کہتے ہیں کہ میں دیکھ رہا تھا کہ ایک آدمی चेक पोस्ट थी, वहां पर रोक के सबकी चेकिंग कर रहा था, तो उसके पास एक परिंदा था। वो जुआ खेलते थे बहुत से उस जमाने में लोग, और वो परिंदों को लड़वाते थे, बटेर को लड़वाते थे। तो सिपाही ने पूछा, ये बटेर कहां ले जा रहे हो? मैं जुआरी नहीं हूं, ये परिंदा मैंने पाल रखा। कहा नहीं, मुझे पता है तुम जुआरी हो। उसने फौरन वो पिंजरा खोला और बटेर की गर्दन को तोड़ दिया, हाथ से पकड़ के गर्दन को तोड़ा, कर जाओ और जुआ खेलो। कहा मैं जुआरी नहीं था, तुमने ये क्या किया? तो आगा बहलूल कहते, मैं खड़ा देख रहा था इसने क्या हरकत की। कहा वो जा रहा था, चेक पोस्ट पे कार आ रही थी, इतनी तेजी से उसने ब्रेक लगाई लेकिन रुकी नहीं। जब टक्कर लगी तो सिपाही की गर्दन अलग हो गई, धड़ अलग हो गया। कहा फौरन मौला की हदीस जहन में आई कि जिसका कोई दादरस ना हो उस पर जुल्म ना करना, अल्लाह फौरन बद्दुआ को सुनता। बाज़ुकत फौरन, इसलिए अहले बैत अलैहिस्सलाम बद्दुआ नहीं किया करते थे। जब जनाब अमीर से कहा ना कि मौला बद्दुआ क्यों नहीं करते, कहा जनाब नूह ने इतने साल तबलीग की लेकिन हमने कभी आज तक बद्दुआ नहीं की। जनाब अमीर अलैहिस्सलाम का इम्तियाज है। तवज्जो है लोगों की, कहिए दुआ इसका सबसे ज्यादा असर है। हर चीज इस दुआ से इंसान को हासिल हो सकती है, कहा दुआ। लेकिन मौला फरमाते हैं शर्त यह है, दुआ ऐसे मांगो जैसे नौ मौलूद बच्चा मां से दूध मांगता है। पता नहीं बात को पहुंचा पाया हूं या नहीं। नौ मौलूद बच्चा, ताजा मौलूद बच्चा कैसे मां से दूध मांगता है? इस तरह से रोता है, तड़पता है, हाथ पांव कांप रहे होते हैं, रोता है, बोलता नहीं है। मौला फरमाते हैं बोलो मत, अल्लाह दिलों के राज जानता है, आंखों से बताओ क्या चाहिए। आखिरी आखिरी शबे हैं, कुछ आखिरी आखिरी मतालब पेश कर रहा हूं। कल शबे आशूर, बस उसके बाद फिर सिर्फ शाम गरीबा में, और फिर 11 मुहर्रम को स्वयं की मजलिस है, आखिरी मजलिस है। तो अज़ीज़ान गिरामी, 9 मुहर्रम की शब मसाइब की शब है, सख्त तरीन शबों में से है। तो मेरे साथ रहिएगा, ये दुआ अजीब व गरीब है, इसके बेइंतहा असरात होते हैं। और बाज़ुकात कोई मौला इस तरह से तहज्जुद में दुआ मांगता है कि परवरदिगारा कोई सीने पे सोने वाली बच्ची अता कर दे, और कोई अमीरुल मोमिनीन हसन हुसैन जैसे बेटे होते हुए कहता है परवरदिगारा मुझे अब्बास दे दे। तो दुआओं के नतीजे में बड़ी बड़ी हस्तियां अता होती हैं, जैसे जनाब इब्राहिम ने दुआ मांगी थी, अल्लाह ने जनाब इस्माइल को अता किया। जनाब याकूब ने जब दुआ मांगी जनाब यूसुफ, तो मुख्तलिफ दुआ, जनाब जकरिया की दुआ का नतीजा जनाब याहिया, मुख्तलिफ दुआएं हैं। जनाब मरियम की भी वालदा ने दुआ मांगी थी, जनाब मरियम अल्लाह ने उनको दी। तो अज़ीज़ाने गिरामी, दुआ बड़ी अजीब और गरीब है, इसकी अहमियत को समझें। जब भी दुआ मांगे उसकी कुछ शरायत है। पहली शर्त यह है कि इंसान हराम ना खाए, लुकमा हराम खाने से दुआ कबूल नहीं होती है। रिवायत के अल्फाज हैं 40 दिन तक हराम खाने के बाद दुआ कबूल नहीं होती। एक लुकमा हराम खा लें 40 दिन तक दुआ कबूल नहीं होती, उसके बाद तौबा करें ताकि फिर दुआ कबूल हो। अज़ीज़ाने गिरामी, जिसकी दिल आजारी की हो उससे माजरत करें, हुकूकुन नास अदा करें, दो रकत नमाज पढ़ें, जिस्म को पाक करें, वुजू करके आए और फिर उसके बाद दुआ मांगें, दुआ जरूर कबूल होगी। बेहतरीन शब शब जुमा होती है, और शब जुमा में दुआ रद्द नहीं होती। एक फरिश्ता जमीन और आसमान के बीच खड़ा रहता है, बार बार पुकार के कहता है, ए लोगो आज रात अल्लाह दुआ कबूल कर रहा है, कोई मांगने वाला तो बने। अगर कोई मांगेगा दुआ खुदा कबूल करेगा। तो अज़ीज़ाने गिरामी, ये दुआ का बड़ा अजीब गरीब एक सिलसिला है। माह मुहर्रम के अंदर कभी कोई मादी चीज ना मांगे, सिवाय इसकी जो कर्जा अदा हो जाए या कुछ कोई इस तरह की चीज, वल्ला मानवी चीज मांगे। ये मुहर्रम मानवियात का महीना है, तो कम से कम कोशिश करें मादी चीजें मांगे। आजमाइशों में कामयाब हों, इल्म में अल्लाह तरक्की दे, लेकिन मानवी चीजें मांगे, मानवी चीजें मांगे ज्यादा से ज्यादा। परेशानियां दूर हो ठीक है, ये सब चीजें मांगे, लेकिन सबसे ज्यादा क्या करें, ये ज़ियारत आशूरा के अल्फाज हैं कि परवरदिगार अल्लाहुम्म जाल महया महया मोहम्मद वाले मोहम्मद व ममाती ममाता मोहम्मद वाले मोहम्मद। परवरदिगारा हमें वो जिंदगी इनायत फरमा जो मोहम्मद वाले मोहम्मद को अता की है, और ऐसी मौत इनायत फरमा جو ان کو عطا کی ہے. علامہ طباطبائی کہتے ہیں انبیاء کو اللہ نے وہ مراحل عطا نہیں کیے جو سید الشہداء کو عطا کیے ہیں. اور پھر آپ اتنی بڑی چیز مانگ رہے ہیں جو انبیاء کو بھی نصیب نہیں ہوئی ہے, جو انبیاء کو نصیب نہیں ہوئی وہ اتنی بڑی چیز مانگ رہے ہیں. کہ ہمیشہ سب سے عظیم چیز کو مانگا جاتا ہے. جب انسان بہت بلند چیز کی دعا مانگتا ہے تو کچھ اپنی زمین سے اٹھتا ہے, کچھ ترقی کرنا شروع کرتا ہے. کہ سب سے عظیم چیز کو مانگ کے, اور یہ کہا کس نے, یہ چھٹے امام نے, پانچویں امام نے کہا. ہم تو صرف جملوں کو دہرا رہے ہیں, ان سے زیادہ بازمت کوئی نہیں, آل محمد سے زیادہ بازمت کوئی نہیں. عزیزان گرامی, آج شب جمعہ ایک بہت بڑا قافلہ ایک دیہات سے اٹھ کے گیا کربلا. لوگ بہت سادہ تھے, ان کے پاس کوئی عالم نہیں تھا جو مصائب پڑھ سکتا. ہمیشہ توجہ رکھیے گا, مجمع کی توجہ میرے ساتھ رہے. جب یہ قافلہ پہنچا نا کربلا, شب جمعہ تھی, شب جمعہ دعا کی قبولیت کا وقت ہوتا ہے. یہ سارے لوگ پہنچے اور سب نے پہلی مرتبہ پہنچے تھے, زار و قطار رونا شروع کر دیا, بہت روئے. جب رو رہے تھے نا تو ان کے ساتھ ایک چاوش تھا جو مصائب پڑھتا تھا, تو اس سے کہا کہ بھئی مصائب پڑھ دو. کہا کس کے مصائب پڑھوں؟ کہا جس کے مصائب تیرا جی کرے پڑھ دے. تو اس نے کہا ٹھیک ہے, میں پھر حضرت علی اکبر کے مصائب پڑھ دیتا ہوں. اس نے جب جناب علی اکبر کے مصائب شروع کیے نا تو وہ سارے زائرین کہتے ہیں محسوس یہ ہو رہا تھا کہ ذریعہ مقدس سے رونے کی آواز آ رہی ہے, حرم کے در و دیوار سے رونے کی آواز آ رہی ہے. کہا محسوس ہو رہا تھا بہت زیادہ گریہ ہو رہا. کہا وہ سب کے سب روتے ہوئے اٹھے, مسافر خانے میں چلے گئے, ایک بڑا سا کمرہ تھا وہاں زمین پہ سب سو گئے. سب نے ایک ہی خواب دیکھا, سب نے خواب میں دیکھا کہ کسی نے آ کے کہا کہ بیدار ہو جاؤ, اٹھو, سید الشہداء تمہارے ملنے کے لیے آئے. خواب میں دیکھا, جب خواب میں دیکھا تو سبھی خواب میں بیدار ہوتے ہیں اور کہتے ہیں مولا آپ نے کیوں زحمت کی؟ تو امام حسین علیہ السلام نے کہا کہ میں تین وجہ سے آیا ہوں ملنے کے لیے. پہلی وجہ یہ ہے, جو بھی میری زیارت کے لیے آتا ہے میں اس کی زیارت کے لیے جاتا ہوں. کہ دوسری وجہ یہ ہے کہ جس بستی سے تم آئے ہو نا, اس بستی میں ایک امام بارگاہ ہے جہاں میری مجلسیں ہوتی ہیں, اس امام بارگاہ میں ایک خادم ہے میرے عزاداروں کے جوتے سیدھے کر کے رکھتا ہے. اب جب واپس جانا نا, میرے اس خادم کو مجھ حسین کا سلام کہہ دینا, اسے کہنا حسین تو اس سے بڑی محبت کرتے ہیں, تو حسین کے عزاداروں کے جوتے سیدھے کر کے رکھتا ہے. کہا مولا تیسری وجہ کیا؟ آپ نے کہا تین وجہ سے آیا ہوں. تو وہ سب زائرین کہتے ہیں جیسے مولا نے کہا نا تیسری وجہ یہ ہے, اور خود سید الشہداء رونے لگے. جب سید الشہداء گریہ کرنے لگے, کہا مولا تیسری وجہ کیا ہے؟ کہا پھر مولا روتے رہے. تیسری مرتبہ جب پوچھا نا تو خود امام حسین نے کہا, کہا تیسری وجہ یہ ہے کہ جب شب جمعہ ہو, مجھ حسین کا حرم ہو, تو علی اکبر کے مصائب نہ پڑھنا. کہا مولا کیوں؟ ہمیں تو علماء نے بتایا ہے کہ آپ کو سب سے زیادہ محبت ہی جناب علی اکبر سے تھی. کہا تم نے صحیح سنا. کہا پھر مولا کیوں جناب علی اکبر کے مصائب نہ پڑھیں؟ کہا نہیں, علی اکبر کے مصائب پڑھو, شب جمعہ میں بھی پڑھو, میرے حرم میں نہ پڑھو. کہا مولا کیوں؟ کہا شب جمعہ میں میری ماں فاطمہ تو زہرا آتی ہے. اے حسین کتنے عظیم ہیں آپ کہ جناب سیدہ جیسی ماں آپ کی زیارت کے لیے آتی ہے, بیٹا ہوتے ہوئے بی بی زیارت کے لیے آتی ہے. کہا میری ماں میری زیارت کے لیے آتی ہے. کہا سب میرے بیٹے کے مصائب برداشت کر لیتے ہیں, لیکن میری ماں فاطمہ سے علی اکبر کے مصائب برداشت نہیں ہوتے. کہا جب سے تم نے مصائب پڑھے ہیں نا, میری ماں بہت رو رہی ہے, اور جب بھی میری ماں مڑ کے مجھ سے سوال کرتی ہے تو ایک سوال کرتی ہے, حسین کیسے لاشا اٹھایا تھا علی اکبر کا؟ بس بھائی آخری آخری شبیں ہیں, न जाने हम में कौन अगले बरस हो कौन ना हो। आए जरा जी भर के क्रिया कीजिएगा, आज जी भर के क्रिया कर लीजिए। कल तो मातमी मातम शुरू कर देते हैं, मसायब मुकम्मल नहीं हो पाता, लेकिन इसलिए मैं आज बहुत खुल के मसायब पढ़ना चाह रहा हूं, इसलिए मैंने पहले शुरू किया। कल भी मैं वक्त से ज्यादा चला गया था, आज भी शायद थोड़ा वक्त ज्यादा लूंगा, लेकिन मेरे साथ रहिएगा। बस ये अजीब गरीब कैफियत है मेरे भी दिल की, आज मैं पेश करना चाह रहा हूं जनाब अली अकबर अलैहिस्सलाम के मसायब। आज इससे पहले क्योंकि आखिर में दुआ नहीं कर पाता, बहुत से लोग इल्तमास से दुआ करते हैं, परवरदिगारा जनाब अली अकबर की जवानी का वास्ता हम सबको इमाम जमाना का जहूर देखना नसीब फरमा। परवरदिगारा जनाब अली अकबर की जवानी का वास्ता हमारे जवानों की हिफाजत फरमा, खुसूसन इराक में, शाम में, बहरीन में, यमन में मुसलसल जवान शहीद हो रहे हैं, उनकी हिफाजत फरमा। पाकिस्तान में, अफगानिस्तान में मोमिन की हिफाजत फरमा। आए भाई, ये मैंने सारी तमहीद बांध दी है, जनाब अली अकबर अलैहिस्सलाम की शहादत पेश करना चाहता हूं। कौन है जनाब अली अकबर? जिन्हें एक मासूम से नहीं, बहुत से नौजवान पूछते हैं कहां से मसायब पढ़े, कौन सी किताबें, बहुत से सीख भी रहे हैं। मक्तले सैयद इब्ने ताउस अल-लुहूफ फी क़त्ल अत-तुफूफ, जिसमें मुस्तनद तरीन मक्तल माना जाता है, जहां पे जनाब कासिम के सारे मसायब मैंने वहां से पेश किए थे। आए जरा जनाब अली अकबर के मसायब, एक नहीं चार हस्तियों से जनाब अली अकबर को इजाजत मांगने थे। आए इमाम हुसैन की बारगाह में, कहा बाबा इजाजत है, मैं आप पे कुर्बान होना चाहता हूं। आपने कभी आज तक सुना है कोई जवान बेटा बाप से कहे मैं आप पे कुर्बान हो जाऊं? मां बाप को तो सुना होगा कहेंगे कि औलाद पे कुर्बान, जनाब अली अकबर इतने अजीम हैं, जानते मेरे बाबा इमाम वक्त है, हुज्जत खुदा। का बाबा मैं आप पे कुर्बान होना चाहता हूं, इजाजत है? सैयद शहदा की आंखों में आंसू आए, का बेटा मेरी तरफ से इजाजत है, लेकिन जाओ जाके अपनी फुप्पी से इजाजत ले लो, अपनी मां से इजाजत ले लो, और अपने भाई सैयद सज्जाद से इजाजत ले लो। आए जरा मेरे साथ चलिएगा, जरा कुछ देर के लिए आंखें बंद करके मैदान करबला में खड़े होके देखें, कोई कड़ियल जवान, कोई खूबसूरत जवान हम शक्ल पैगंबर मैदान करबला में मुआरजे के लिए जा रहा है। तो आए जनाब अली अकबर, पहले जनाब जैनब के पास आकर, फुफी अम्मा इजाजत है, मैं बाबा पे कुर्बान होने के लिए जा रहा हूं। जनाब जैनब को बड़ी मोहब्बत थी जनाब अली अकबर से, का बेटा अली अकबर तड़पने लगी जनाब जैनब, आंखों में आंसू बहने लगे, पूरा चेहरा आंसुओं से भर गया। का बेटा अली अकबर मेरी तो इजाजत है ही, मां से इजाजत मांगो। का फुफी अम्मा आप जहरा की बेटी हैं, इसलिए पहले आपके पास आया था, बाद में मां के पास जाऊंगा। आए जनाब अली अकबर मां के पास, जनाब लैला के पास, कहा मां मैं अपने बाबा के लिए जंग करने के लिए जाना चाहता हूं, इजाजत है? आपने देखा कि अगर बेटा देर से घर आता है मां कितनी मरतबा दरवाजे पे जाती है, और अगर कोई जवान बेटा मां को यह कहने अम्मा मैं मरने जा रहा हूं, मां बर्दाश्त तो नहीं ना करेगी? जनाब अली अकबर कह रहे हैं अम्मा इजाजत दीजिए मैं मरने के लिए जा रहा। तो जनाब लैला ने सराहतन मना नहीं किया, लेकिन एक जुमला कहा, का बेटा बुढ़ापा है, परदेश है, दुश्मनों का नरगा है, आपकी जवानी है, मैं आपके बगैर जी नहीं सकती। तो सराहतन नहीं मना किया, जब कहा ना कि मैं आपके बगैर जी नहीं सकती, तो जनाब अली अकबर ने जुमला कहा, मैंने बड़े बड़े बुजुर्ग उलमा से जुमला सुना, वो क्या कहते हैं, कहते हैं कि जनाब अली अकबर ने कहा, कहा अम्मा अब मैं आपसे इजाजत नहीं मांगूंगा, अम्मा बस एक बात कहूंगा, अम्मा अगर रोजे कयामत मेरी दादी फातिमतुज़्ज़हरा ने आपसे पूछा कि लैला मेरा हुसैन तो मारा गया था, तूने अपने अली अकबर को रोक लिया था, तेरे अली अकबर का मकाम ज्यादा था या मेरे हुसैन का? अम्मा क्या जवाब दीजिएगा मेरी दादी को? जनाब लैला समझ गई, का बेटा अली अकबर मैं समझ गई, बेटा मेरी तरफ से इजाजत है। इससे पहले कि मैं आगे बढ़ूं, यहां रोक के जुमला कहूंगा, जब बीबी जा रही थी ना शाम के रास्ते में, असीर बन गई थी, अगर जुमले को समझ सके, तो शहदा के सर नेजों पे बुलंद थे, जब हलब पे पहुंची ना जहां ईसाई रहते थे, एक बूढ़ी ईसाई खातून जनाब अली अकबर के सर को देख रही थी, देखे चली जा रही थी, देखे चली जा रही थी, कह रहे थे कितना खूबसूरत जवान है। अब माओ को हसरत होती है हमारे बेटों को नजर ना लगे। जब देखा ना जनाब लैला ने कि मेरे बेटे को देख रही है, क्या क्या बात है, मेरे बेटे को क्यों देख रही हो? कोई बीबी को कैसे समझाए नजर नहीं लगेगी। तो कहा कि नहीं, मैं तो अपने खुदा से दुआ मांग रही थी कि परवरदिगारा इस जवान के मरने से पहले इसकी मां मर गई हो। बस भाई रुक के सुनेंगे। एक मरतबा आए जनाब अकबर, मां से इजाजत ली, गए उस खैमे में जहां एक चटाई पे जनाब सैयद सज्जाद लेटे हुए थे। एक मरतबा दाएं हाथ के बोसे देना शुरू किए जनाब अली अकबर ने, हाथ चूमते हुए पेशानी तक पहुंचे। जब पेशानी को चूमा ना जनाब अली अकबर ने तो आंसू बहने लगे। जब आंसू बहते हुए इमाम सज्जाद के चेहरे पे गिरे, इमाम सज्जाद को इफाका हुआ क्योंकि गश में थे ना, अल्लाह ने इमामत को बचाना था। फौरन जब होश में आए, कहा भैया अली अकबर ऐसे कौन से मसायब आ गए, आप इस तरह से मेरे हाथों को चूम रहे हैं, भैया कौन से मसायब आ गए? तो जनाब अली अकबर ने जुमला कहा, कहा भैया सज्जाद हमारे बाबा तन्हा रह गए, बड़े बेयारो मददगार हैं, भूखे प्यासे बड़े मजलूम है, मैं बाप पे कुर्बान होने जा रहा हूं, आपसे इजाजत लेने आया था। इमाम सज्जाद ने कहा भैया अली अकबर अगर बाबा की इजाजत होती ना मैं भी बाबा पे कुर्बान हो जाता। कहा लेकिन बाबा की इजाजत ने कहा नहीं भैया आप वारिस इमामत हैं, रुक जाइए। बस भाई मुझे नहीं मालूम मैं शहादत पढ़ पाऊंगा नहीं पढ़ पाऊंगा, आगे मुझे नहीं पता मैं कैसे जुमले पेश करूंगा, अभी तो मैंने सिर्फ मसाइब की तमहीद बांधी है। परवरदिगारा ए रब्बे अकबर तुझे अली अकबर का वास्ता, मुझे बस इतनी ताकत दे दे मैं शहादत के चंद जुमले पढ़ दूं। अगर ये गला साथ दे मैं पेश करूं आपके सामने। जनाब अली अकबर आए इमाम सज्जाद के खेमे से, आखिरी खेमा था इमाम सज्जाद का, वापस बीबियों के खेमे में आए, बाहर आना चाहते थे। हमीद इब्ने मुस्लिम अहले सुन्नत का रावी है, वो कहता है सिर्फ एक शहीद जब खेमों में गया ना इजाजत लेने तो मैंने गौर किया जब भी वो बाहर आना चाहता था खैमे का पर्दा उठता था फिर गिर जाता था, फिर उठता था फिर गिर जाता था। हमीद कहता मैंने हुसैन से पूछा मौला क्या बात है ये बार बार दरे खैमा का पर्दा उठता फिर गिर जाता है, क्या कभी फुफियां लिपट के रोती है, कभी बहनें लिपट जाती है, कभी मां रोकती है। एक मरतबा इमाम हुसैन खैमे में आए, कहा जैनब छोड़ दो मेरे बेटे को, लैला हट जाओ। एक मरतबा बाजू पकड़ा लेके बाहर आए, जब बाहर आए ना कहा बेटा अली अकबर 7 साल के थे आप जब फुप्पी ने सर पे दस्तार पहली मरतबा बांधी, जब पहली मरतबा अमामा बांधा ना मैं देखता था, हर बाप को हसरत होती है मेरा बेटा जवान होगा कभी मेरे बेटे के सर पे दस्तार बांधेगी, लेकिन कभी बाप इजहार नहीं करता, कभी मां से नहीं कहते मेरा भी दिल करता है मैं दस्तार बांधूं, कभी फुप्पियों से नहीं कहा कि हट जाओ मैं दस्तार बांधूं। जनाब अली अकबर ने कहा बाबा दस्तार बांधे, जनाब अली अकबर ने दोनों घुटने जमीन पर रखे, इमाम हुसैन ने अमामा बांधना शुरू किया, कैसे अमामा बांधे मेरी तरफ देखिएगा, इमाम हुसैन अमामा बांधते जाते थे कहते जाते थे इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन। बस भाई एक मरतबा जनाब अली अकबर को तैयार किया, एक जुमला कहा अगर इस जुमले को समझ पाए, कहा बेटा अली अकबर जब तक जंग शुरू ना हो अपना मुड़ मुड़ के मुझे चेहरा दिखाते रहना। रावी कहता जैसे जैसे जनाब अली अकबर का घोड़ा तेज हो रहा था इमाम हुसैन तेज से जा रहे थे, एक मरतबा जनाब अली अकबर रुके मुड़ के देखा, कहा बाबा रुक जाओ मत आओ मेरे पीछे, कहा अली अकबर तुम क्या समझो मेरे दिल पे क्या गुजर रही है, अली अकबर तुम्हारा कोई अली अकबर जैसा बेटा जो नहीं है। बस भाई मैं तमाम कर देता, सुनेंगे तो थोड़ी सी देर मेरे साथ चलेंगे। अब बर्दाश्त नहीं कर पा रहे हैं, यहां मैं देख रहा हूं जवान बर्दाश्त नहीं कर रहे हैं, यहां मेरे सामने कोई हाथ जोड़ रहा है, कोई कहता रोक दो हमसे नहीं बर्दाश्त होगा। अब अगर देख सके तो देखिएगा, सुन सके तो सुनिएगा। चले जनाब अहलिया के बाहर, एक मर्तबा जाके हमला किया, यहां जनाब सैयद शहदा ने पलट के देखा, दरे खैमा पे किसी बीबी के पांव नजर आ रहे थे। वापस आए, कहा लैला मैंने अपने जद रसूल खुदा से सुना मां की दुआ बेटे के हक में कबूल होती है, लैला वापस चले जाओ, अली अकबर के लिए दुआ मांगो। जनाब लैला वापस आए, एक मुसल्ला बिछाया, बालों को बिखराया, हाथों को बुलंद किया, कहा या रब यूसुफ इला याकूब व इस्माइल इला हाजरा रुद्दू हो, और इस्माइल को हाजरा से मिलाने वाले और याकूब को यूसुफ से मिलाने वाले एक मर्तबा अली अकबर को उसके बाबा से मिला दे। मैंने तमाम कर दिया, तमाम कर दिया, अब आप लोग बर्दाश्त नहीं कर पाएंगे। जनाब अली अकबर वापस आए, और अब जब जंग के लिए गए ना, तो मैदान करबला के हर शहीद ने इमाम हुसैन को मदद के लिए बुलाया है, हर शहीद ने, हत्ता हजरत अब्बास अलैहिस्सलाम ने। सिर्फ एक शहीद है जिसने बाप को मदद के लिए नहीं बुलाया, इमाम हुसैन को मदद के लिए नहीं बुलाया, कौन है? जनाब अली अकबर। जानते क्या कहा? क्या बाबा मेरी मदद को ना आना, मेरे जद रसूल खुदा आ गए, मेरे दादा अली मुर्तजा आ गए, बाबा आपको मेरी प्यास का सदमा था ना, ये हौज़े कौसर से जाम लाए। अजरकुम अल्लाह, अजरकुम अल्लाह। बस भाई सुनेंगे, मैं तमाम नहीं करूंगा अभी। एक मर्तबा जनाब सैयदुश शहदा चले, जब एक मर्तबा जनाब अकबर की बर्छी लगी ना, हसीन इब्ने नुमैर ने बर्छी मारी, सैयदुश शहदा चले। ये फखरे इब्राहिम है, जनाब इब्राहिम ने आंखों पे पट्टी बांध ली थी, का परवरदिगारा मैं इस्माइल को ज़िबह होते देख नहीं सकता। इमाम हुसैन ने कहा परवरदिगारा तू गवाह रहना, मैं आंखों पे पट्टी नहीं बांधूंगा, मैं बेटे को तड़पता देखूंगा, जब वो एड़िया रगड़ेगा मैं सीने से पर्ची निकालूंगा। बूढ़े हुसैन ने लाशें पे गिराया, एक हाथ जब सीने से रखा, सीने को सीने से मिलाया, जनाबे अकबर ने कहा बाबा आहिस्ता, बाबा आहिस्ता, जालिम ने पर्ची मारी, मेरे सीने में फल रह गया। मौला ने दोनों घुटने जमीन पे रखे, एक हाथ सीने पे रखा, दूसरा पर्ची पे रखा, नजफ का रुख किया, का या ले बाबा मेरी मदद को। जब पर्ची खींचे, जनाबे अली अकबर ने एड़िया रगड़े, मैंने तमाम कर दिया। अब ना मुझसे पढ़ा जा रहा है, ना आपसे सुना जा रहा, आखिरी जुमला सुन ले। एक मर्तबा जनाब सैयदुश शहदा जनाब अली अकबर का लाशा उठा के आने लगे, वहां से सारी बीबियां खेमे से निकली। इमाम सज्जाद ने पूछा फूफी अम्मा क्या बात है, ये बीबियां खेमे से बाहर क्यों जा रही हैं? कब बेटा सज्जाद मैं बता नहीं सकती, खेमे का पर्दा हटाया, इमाम सज्जाद ने देखा एक बूढ़ा बाप जवान बेटे का लाशा जब हाथों में उठाया, वहां से इमाम हुसैन चले खैमे की जानिब। आखिरी जुमले की जहमत दे रहा हूं, आए खैमे में लाशा रखा, सबसे पहले जनाब जैनब आई, हर बीबी आ गई, जब रोने लगी ना बीबियां, इमाम हुसैन ने कहा फिजा अली अकबर की मां कहा लैला से कहो विदा कर ले। एक मर्तबा जनाब फिजा कहती है मैं उस खेमे में गई जहां जनाब लैला ने मुसल्ला बिछाया था, दुआएं मांग रही थी, मैंने कहा लैला क्यों नहीं आती, جناب فضہ کہتی ہے میں نے دیکھا جناب لیلہ کبھی خیمے کے اس طرف گرتی ہے کبھی اس طرف گرتی ہے. میں نے کہا لیلہ کیا بات ہے؟ کہ فضہ مجھے خیمے کا دروازہ نظر نہیں آ رہا، میری آنکھوں کا نور چلا گیا، میرا بازو پکڑو، مجھے بیٹے کے لاشے پہ لے دو، بازو پکڑو. جب آئے گا علی اکبر، علی اکبر مجھے بتاؤ میں کسے قربان کروں؟ بات میں اس سے